101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
कार्यक्रममा स्वागत छ तपाईँहरूलाई. कार्यक्रम हो भोइस अफ साङ्ग्रिला. हजुर, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजीसम्म एक घन्टाको लागि तपाईँहरूको साथमा हामी हुने गर्दछौँ. र आज हामी तिनजना स्टुडियोमा तिनतिर बसेर तपाईँहरूलाई मिठा मिठा गीत सङ्गीतका साथमा रमाइलो जानकारी र रोचक प्रसङ्गले मनोरञ्जन गराउने भरपूर कोसिस गर्नेछौँ. र श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला आज होली विशेष रहनेछ.
अवश्य पनि नेपाली कल्चरल साउथ अस्ट्रेलियाको विशेष प्रस्तुति हो साङ्ग्रिलाका आवाजहरू. भोइस अफ साङ्ग्रिलामा हामी विविध रोचक जानकारी, मनोरञ्जन एवं मिठा मिठा गीत सङ्गीतको साथ सूचना, समाचार, साहित्य, खेलकुद, प्रविधि, स्वास्थ्य, शिक्षा र विभिन्न रमाइला प्रस्तुतिहरू कोसेले लिएर आज पनि आएका छौं. र आज हामी 224 श्रृङ्खलामा छौं. र यहाँहरूकै रेगुलर होस्ट म नवीन,
र म सञ्जय,
र म खगेन्द्र.
र यो सन्ध्याकालीन समयमा हामी विभिन्न कुरामा भलाकुसारी गर्नेछौँ. र आज हामी होली विशेष कार्यक्रम भनिसकेका छौँ, होलीको बारेमा बताउनेछौँ. त्यति मात्र होइन, हामी विभिन्न व्यक्तिहरूसँग पनि आज होली विशेषको बारेमा कुराकानी गर्नेछौँ. देश र विदेशमा होली विशेष के भइरहेको छ त यसको बारेमा पनि जानकारी दिनेछौँ.
हजुर श्रोताहरू, तर सबभन्दा पहिले तपाईँहरूलाई यो होली सम्बन्धी गीतबाट नै कार्यक्रम शुभारम्भ गरौँ. र होली, यो आजको होली विशेष कार्यक्रमलाई होलीमय बनाउन म यो चलचित्र बसन्त बाट रहेको यो गीत फागु हो अहिलेलाई कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप तपाईँहरूका लागि.
Ha 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 ha
होलीको यो विशेष गीतपछि पुनः स्वागत छ र सम्पूर्णलाई होलीको हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। यहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौ र हामी भनिसकेका छौ आज नेपालमा र विदेशमा कहाँ कहाँ के भइरहेको छ होली विशेष कार्यक्रम हामी होली विशेष कार्यक्रम लिएर आएका छौ र यसै क्रममा चाहिँ हामी अब कुराकानी गर्नेछौ साउथ अस्ट्रेलियामा कस्तो कस्तो कार्यक्रम भइरहेको छ। त आजै हामीले प्राप्त जानकारी अनुसार पाठशाला स्कूलले चाहिँ होली विशेष कार्यक्रम गरेको छ र यसै क्रममा हामी पाठशाला नेपाल पाठशालाका नेपाली पाठशालाका संयोजक गोकुल घिमिरेजीसँग कुराकानी गर्दैछौ र गोकुलजीलाई हामी स्वागत गर्न चाहन्छौ होली विशेष कार्यक्रममा। गोकुलजी स्वागत छ कार्यक्रममा।
धन्यवाद रेडियो साङ्ग्रिलाका सम्पूर्ण साथीहरू मलाई रेडियो साङ्ग्रिलाको आवाजमा बोल्ने मौका दिनुभएकोमा।
नेपाली पाठशालाले आज होली विशेष कार्यक्रम गरेको छ के कसरी गरेको छ पूर्ण रूपमा जानकारी दिनुहोस् न।
धन्यवाद। सर्वप्रथम त म सम्पूर्ण रेडियो श्रोताहरू र जसले सुनिरहनु भएको छ उहाँहरू लगायत तपाईँहरू सबैलाई चाहिँ यो फागु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
हजुर धन्यवाद।
आज नेपाली पाठशालाले तपाईँको हाम्रो पाठशालाको प्राङ्गणमा होली विशेष प्रोग्राम गर्यो। यो रेगुलर प्रोग्राम हो जस्तो कि हरेक वर्ष हामीले होली खेल्ने गर्छौँ। यसपालि अलिक विशेष साउथ अस्ट्रेलियाको सम्पूर्ण साथीहरूलाई चाहिँ स्पेसल्ली हामीले इन्भाइट गरेका थियौँ र जस एकदमै हर्ष उल्लासमय वातावरणमा धेरैभन्दा धेरै सहभागिताको साथ अबिरहरू रङहरू खेलेर पानीहरूले अरू भनौँ न लोलाहरू अब हाम्रो नेपाली चलन अनुसार खेलेर हामीले चाहिँ होली सम्पन्न गऱ्यौँ।
नेपालको होली र अस्ट्रेलियामा मनाउँदाको होलीमा के फरक पाउनुभयो?
फरक चाहिँ धेरै नै हुन्छ। अब नेपालमा होली भनेको चाहिँ तपाईँको बिहानबाट रातिसम्म बाहिर निस्किएपछि तपाईँको सबै सबैतिर होलीमै हुन्छ। अब यहाँ होली भनेको चाहिँ अब एक निश्चित ठाउँमा गएर जम्मा भएर त्यहीँ मात्र खेलिन्छ। अभियसली त्यो चाहिँ फरक हुन्छ तर पनि यस्तो अब नेपालदेखि टाढा हामी बसेर हाम्रा पर्वहरूलाई चाहिँ सबै साथीहरू सबै अब भाइ बहिनीहरू छोराछोरीहरू भनौँ न आमा बुवाहरू दाजुभाइ सबैजना मिलेर अब एकदमै होइन यस्तो देशहरूमा आएर पनि हाम्रो चाडपर्वहरूलाई राम्रोसँग मनाउनु पाउँदा अत्यन्तै राम्रो खुसी त अवश्य लाग्छ। फरक चाहिँ यतै हो अब नेपालको र यहाँकोमा अलिअलि फरक त हुन्छ।
जस्तो आज पाठशालाले होली मनायो होइन होली मनाउनको लागि तपाईँहरूले एडलेडमा भएका भनौँ न जति पनि सङ्घ संस्थाहरू छन् सबैलाई बोलाउनु भएको थियो कतिको सहभागिता थियो?
सबैतिरबाटै सहभागिता भन्छु म। अब आज मौसम पनि अलिकति मौसम हाम्रो भनौँ न होलीको फेभरमा थिएन त्यही पनि त्यसको बावजुद पनि यति धेरै सहभागिता भनेको चाहिँ म यसको अर्थ चाहिँ के हुन्छ भने सबैतिरबाट सहभागिता थियौँ। मैले एज अ कोअर्डिनेटरको नाताले मैले चाहिँ सबै साथीहरूलाई इन्भाइट गर्नुपर्छ एज अ युनाइटेड साथीहरूलाई भनेर मैले चाहिँ सबैजनालाई स्पेसल्ली भनौँ न पाठशालाको तर्फबाट मेल गरेको थिएँ। सबैले पाउनुभएको जानकारी पनि दिनुभएको थियो र सबै ठाउँबाट आउनुभएको छ। एज अ पाठशालाको कोअर्डिनेटर म चाहिँ एकदमै अत्यन्त खुसी छु यो कुरामा। आज के
गोकुलजी यो जुन नेपाली पाठशालाले मनाएको जुन होली पर्व विशेष हो यो यहाँहरूले जुन अवगत गराउनु भयो सम्पूर्ण श्रोताहरूलाई, तर यो नेपाली पाठशालाले मनाएको यो कतियौं होली विशेष हो त?
तेस्रो हो यो हजुर यो तेस्रो होली हो। त्यहाँभन्दा अगाडि चाहिँ सायदै एडलेडमा होली खेलिएको थिएन होला। अब घर घरमा खेलिएको त छुट्टै कुरा कि तर सामूहिक रूपमा चाहिँ खेलेको सायद 3 वर्ष अगाडि होली पाठशालाले नै सुरु गरेको हो। पहिलोचोटि चाहिँ अलिकति पाठशालाका निश्चित भाइ बहिनीहरू र अनि त्यसका अभिभावकहरू थियौँ। अब अहिले चाहिँ धेरै नै वृहत भइसक्यौँ। अब
गोकुलजी अर्को एउटा प्रश्न तपाईँलाई, जस्तो अब तपाईँहरूले यो पाठशालाले होली कार्यक्रम अर्गनाइज गर्ने गर्छ होइन यो चोटि पनि गर्यो, अनि होली प्रोग्राम अर्गनाइज गर्दाखेरि जस्तो तपाईँहरू तपाईँहरूका नानी बाबुहरू जुन पाठशालामा पढ्न आउँछन् उनीहरूलाई समेत सम्मिलित गरेर तपाईँहरूले होली खेल्नुहुन्छ होइन,
अब
अभिभावकहरूलाई त थाहा छ होलीको महत्व के हो होलीको परम्परागत महत्व के हो त्यहाँ, तर पाठशालामा पढ्ने आउने नानी बाबुहरूले होलीको बारेमा होली कलरको मात्रै एउटा फेस्टिभल हो या यसको पौराणिक मान्यता मूल्य मान्यता के छ भन्ने कुरा त्यो पनि बुझेका छन् या छैनन्?
एकदमै राम्रो प्रश्न गर्नुभयो। हामीले चाहिँ होली आउनुभन्दा अगाडि हुने पाठशालामा चाहिँ सिनियर बच्चाहरूलाई चाहिँ एकदमै होलीको पौराणिक कुराहरूबाटै भन्छौँ होइन. अब सानो जुनियर बच्चाहरूलाई चाहिँ अब हाम्रो पौराणिक कथनहरू उनीहरूलाई सुनायो भने साँच्चै बुझ्दैनन्, त्यसो भएर हामीले चाहिँ यो हाम्रो फेस्टिभल हो मात्र भन्छौँ. र अनि क्रम रूपमा जस्तो त्यहाँ हामीले चारवटा क्लास सञ्चालन गर्छौँ भन्नाले चार किसिमको क्लासहरू सबैभन्दा जुनियर अलिक त्यसभन्दा माथि त्यसभन्दा माथि र अलिक भनौँ न सिनियर बच्चाहरू गरेर तपाईँको माथिल्लो दुईवटा सिनियर बच्चाहरूलाई चाहिँ प्रश्न थाहा छ कि होली के हो, होली कसरी मनाइन्छ, होलीको अब भनौँ न चिर्दा गर्नेदेखि लिएर सबै कुराहरूको बारेमा जानकारी हुन्छ. सानो बच्चालाई चाहिँ हामी आज जस्ट फेस्टिभलको रूपमा मात्र भन्छौँ किनकि उनी उहाँहरूले चाहिँ त्यति अब सानो बच्चा हुन्छ उसलाई धेरै पौराणिक कुरा सुनायो भने बुझ्न पनि
स्वाभाविक हो
त. हजुर, त्यो चाहिँ गर्छौँ हामी.
गोकुलजी यहाँको अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद. आगामी दिनमा पाठशालाका योजनाहरूको बारेमा पनि र कार्यक्रमहरूको बारेमा यहाँसँग फेरि पनि कुराकानी गर्न पाइनेछ भन्ने आशा राख्दछौ.
धन्यवाद मलाई दुई शब्द राख्ने मौका दिनुभएकोमा र फेरि पनि सम्पूर्ण रेडियो सुनेर बस्नुभएका साथीहरू तर तपाईँहरू र सबैजना हेर्नुभएका सम्पूर्ण र देश विदेशमा सबैतिर भएका शुभचिन्तकहरू साथीहरू र सबैलाई म होलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु. धन्यवाद.
यहाँलाई पनि धेरै धेरै होलीको शुभकामना छ. र श्रोताहरू आज हामी होली विशेष कार्यक्रममा छौँ र होली अर्थात् रङहरूको पर्व आज देश विदेशमा मनाइँदैछ. वसन्त ऋतुको आगमनको शुरूआतमै पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्ने सामूहिक रूपमा भेला भई रङ दलेर मनाइन्छ. प्रह्लाद र होलिका अनि श्रीकृष्ण र गोपिनीहरूको धार्मिक प्रसङ्गबारे पनि यसबारेमा चाहिँ धेरै व्याख्या गरिएको छ. र यहाँहरूलाई बताउन चाहन्छु, सत्ययुगमा विष्णुदेवका भक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने नमर्ने वरदान पाएकी आफ्नै बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगामा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा पनि यो पर्व मनाइने गरेको छ. यसरी असत्यमाथि सत्यको विजय भएको कारण मनाइने चाडमा हिजो आज थुप्रै विकृतिहरू पनि देखा पर्न थालेका छन्. सामान्यता रङ दलेर आपसमा खुशी मनाउने गरे पनि शहरी क्षेत्रमा बेलुनमा पानी भरेर लोला हान्ने परम्परा अहिले बढ्दछ. तर पनि नेपालको सन्दर्भमा हेऱ्यो भने अहिले प्रशासनले पनि त्यसमा एकदमै कडाई गरेको छ र विदेशमा लोला हान्ने परम्परा कम नै छ जस्तो लाग्छ मलाई, चाहिँ अबिर मात्र दलिन्छ जस्तो लाग्छ, विकृति होलीमा विकृति भित्रिन पाएको छैन जस्तो लाग्छ विदेशमा चाहिँ. के छ सञ्जयजी?
विदेशमा चाहिँ वास्तवमा अब समय अभाव पनि एउटा पहिलो कुरो हो होइन. भनौँ न, मान्छेहरू चाहेर पनि होली खेल्न पाइँदैन कतिपय अवस्थामा होइन. होली खेल्नकै लागि भनेर जस्तो अब नेपालमा भनौँ न हिन्दू जहाँ पनि यो होली पर्व मनाइन्छ त्यहाँ जुन होलीको माहौल हुन्छ त्यो चाहिँ विदेशमा सायदै हुन्छ होला. किन भन्दाखेरि होली यदि मनाउनै पर्यो भने पनि आफ्ना साथीभाइ आफ्नो सर्कलभित्र सबैलाई एक ठाउँमा जम्मा भएर या पार्कमा गएर अथवा त्यसरी होली मनाउने गरिन्छ. त्यो भावनाले चाहिँ विदेशको होलीमा चाहिँ त्यस्तो चमक धमक चाहिँ हुँदैन. तर एउटा आफ्नो फेस्टिभल होइन, आफ्नो परम्परा आफ्नो रीतिरिवाजलाई चाहिँ एउटा जगाइराख्नुपर्छ. भोलिका हाम्रा सन्ततिहरूलाई भोलि आउने भोलिका पिँढीहरूलाई यो बारेमा हाम्रो संस्कृति हाम्रो परम्पराको बारेमा केही कुरा सिकाइराख्नुपर्छ भन्ने उद्देश्यले मात्रै पनि यस्ता कार्यक्रमहरू गर्यो भने पनि यो हाम्रो संस्कृति हाम्रो परम्परालाई जोगाइराख्नुको लागि ठुलै टेवा पुग्छ जस्तो लाग्छ मलाई चाहिँ.
त्यसमा पनि यसपालि त झन् विकेन्ड गरेर विदेशमा अस्ट्रेलियाको कुरा गर्नुपर्दा अलिकति र अस्ट्रेलिया नभएर बाहिर देशहरू पनि युरोपियन अमेरिकातिर पनि भनौँ न होली पर्व मनाउने विकेन्डमा परेको हुन्छ. उहाँहरूले विशेष रूपमा केही सरसल्लाह भनेर अर्गनाइज जस्तै नेपाली पाठशालाले गरे अनुसार पनि गरेको छ.
र श्रोताहरूलाई के पनि बताउन चाहन्छु भने आज चाहिँ पहाडमा पहाडी इलाकामा नेपालमा चाहिँ पहाडी इलाकामा होली खेलिन्छ भने तराईमा चाहिँ भोली खेलिन्छ.
र यो अझ यस्तो यो पनि भन्न सकिन्छ यो होली आजको होली चाहिँ उपत्यका र विदेशमा भयो जस्तो लाग्यो क्या
मलाई.
उपत्यका र विदेशी भूमिमा जति पनि नेपाली हुनुहुन्छ, नेपाली हिन्दू धर्मावलम्बीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ होली मनाउनु भयो आज. तर तराईमा भोलि नेपालको तराई क्षेत्रमा चाहिँ भोलि यो फागु पूर्णिमा मनाइन्छ. फागु पूर्णिमा सम्बन्धी हामीलाई एउटा के अरे देखाउँदै हुनुहुन्छ खगेन्द्रजी, मलाई देखाउनु भन्दा पनि श्रोताहरूलाई पढेरै सुनाइदिने हो कि.
एकदम एकदम. र श्रोताहरू यसै विषयमा फागु पूर्णिमाको सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै उपराष्ट्रपति परमानन्द झाले फागु पूर्णिमाले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी मेलमिलापको वातावरण सिर्जना गर्न सकोस् भन्ने कामना गर्नुभएको छ. आइतबार एक अर्थात् आजै एक विज्ञप्ति प्रकाशित गरी उपराष्ट्रपति परमानन्द झाले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ सहमति र सहयोग गर्न सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना दिनुभएको छ। यसै गर्दै प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमाको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आइतबार एक सन्देश दिँदै हाम्रा चाडपर्वले समुदायका बासिन्दा बीच सद्भाव बढाउने, एकताबद्ध गराउने र सघाउने तथा विभिन्न धर्म भाषा र संस्कृति मान्ने समुदायलाई आफ्नै मौलिक परम्परा र संस्कृतिको अनुसन्धान संरक्षण र सम्वर्धन गर्न अभिप्रेरित गर्दै बताउँदै असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिई उल्लासपूर्वक मनाइने यस पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने बताउनु भएको छ। सन्देशमा उहाँले यस वर्षको फागु पूर्णिमाले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र उमङ्ग र साथै हौसला प्रदान गरोस् र सबै समुदायका नेपाली बीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्याउने भन्ने शुभेच्छा सहित सबैको उत्तर प्रगतिको कामना गर्दछु।
अब मलाई अझ यसमा दुई शब्द अझ थप्न मन लाग्यो। के भन्दाखेरि परमानन्द उपराष्ट्रपति परमानन्द झाले यो देशवासीका नाममा दिनुभएको शुभकामना, होलीको विशेष शुभकामना होइन, उहाँले जनताको सबैको उत्तरोत्तर प्रगति होस्, सबैको राम्रो होस् भनेर भन्नुभएको छ। तर नेपालको सन्दर्भमा कुरा गर्नु पर्दाखेरि नेपालको संविधान भनौँ न, यो दोस्रो पटक संविधान सभाको निर्वाचन भएको छ, तर पनि संविधान बन्ने छाटकाट छैन। सुशील कोइरालाको सरकार बनेको छ, सुशील कोइरालाको सरकारलाई घुँडा दुई महिनामै घुँडा टेकाएर छाड्छौँ भन्ने महाशयहरू पनि निस्किसक्नु भएको छ। त्यो भए हुनाले मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो फागु पूर्णिमाको अवसरमा नेपाली नेपालका नेताहरूलाई सद्बुद्धि यो आओस् कि हामीले हाम्रो लागि राजनीति गर्ने होइन, हाम्रो देश निर्माणको लागि र हाम्रो जनताको लागि सेवाको लागि हामीले राजनीति गर्ने हो र त्यो कुराको उनीहरूलाई नेताहरूलाई नेपालका राजनीतिक नेताहरूको दिमागमा सद्बुद्धि पसोस् भन्ने म चाहिँ शुभकामना दिन चाहन्छु।
जसरी सात रङहरू मिलेर एउटा हर्ष उल्लास गरिन्छ, त्यसै गरी सम्पूर्ण राजनीतिक दलहरू, सम्पूर्ण सात दल आठ दल कति छन् ती सम्पूर्ण दलहरू र नेपालमा चाहिँ संविधान सभा संविधान चाहिँ जनताको संविधान चाहिँ जारी गरून् भन्ने
निर्माण होस्, तब मात्रै नेपालीको मुहारमा हर्ष उल्लास छाउँछ जस्तो लाग्छ मलाई चाहिँ।
अवश्य पनि अब भने हामी अर्को साङ्गीतिक विश्रामतर्फ लाग्न चाहन्छौँ। अब
अर्को साङ्गीतिक फेरि पनि होलीकै सन्दर्भमा म अर्को एउटा गीत बताउँदैछु यहाँ श्रोताहरू, होली 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 यो नेपाली गीत रहेको छ, अहिलेलाई सुनौ यो गीत र त्यसपछि हामी फेरि तपाईँहरूसँग कुराकानी गर्न आउँदैछौ। म नवी म सञ्जय
म नवीन
म सकेन्द्र
धेरै एक्साइटेड भयो जस्तो छ म चाहिँ।
होली विशेष सांगीतिक विश्रामपछि यहाँलाई पुनः स्वागत छ। हामी होली विशेष कार्यक्रममा छौँ। आज हामी होलीको कुरा गर्दैछौँ, यानि कि रङ्गहरूको कुरा गर्दैछौँ। अब भने यसै क्रममा हामी जोड्न चाहन्छौँ लाबो करिब करिब 10 वर्षदेखि सांगीतिक क्षेत्रमा लाग्नुभएका आदरणीय व्यक्तित्व हामी ईश्वर पोखरेलजीसँग कुराकानी गर्दैछौँ। उहाँ हामीसँग सिडनीदेखि टेलिफोन सम्पर्कमा हुनुहुन्छ र उहाँले होली कसरी मनाउनु भयो र उहाँको अहिले निस्केको भिडियो छ, गीत छ र उहाँले एल्बम निकाल्ने तयारीमा हुन्छ, त्यसको बारेमा पनि हामी कुराकानी गर्नेछौँ। र हामी स्वागत गर्न चाहन्छौँ, स्वागत छ ईश्वरजी यहाँलाई कार्यक्रममा।
हजुर, धेरै धन्यवाद। रेडियो एडिलेडमा जुन साङ्ग्रिला कार्यक्रम छ, नेपाली साङ्गीतिक कार्यक्रम होइन, यहाँहरूले मलाई सम्झिनु भयो एडिलेडबाट, म सिडनी भए पनि यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
र ईश्वरजी यहाँलाई होलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। यहाँको सुस्वास्थ्य सुस्वास्थ्य दीर्घायु तथा उत्तर उत्तर प्रगतिको पनि कामना गर्न चाहन्छौँ।
हजुर, थ्याङ्क यू सो मच सबै रेडियो कर्मी साथीहरूलाई जो त्यहाँ उपस्थित हुनुहुन्छ र रेडियो एडिलेड सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई म ईश्वर पोखरेलको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना। जीवन रङ्गमय होस् सबैको म शुभकामना दिन चाहन्छु।
ईश्वरजी, तपाईँको अब साङ्गीतिक जीवनको कुरा गरौँ, थोरै व्यक्तिगत जीवनको पनि कुरा गरौँ। विगतलाई फर्केर हेरौँ एकछिन, कहाँ हुर्किनुभयो, कहाँ जन्मिनुभयो, कहाँ पढाइ गर्नुभयो, कसरी अगाडि बढ्नुभयो, एकचोटि विगतलाई सम्झिनु न।
हजुर, म त खास गुल्मी जिल्लाको रूपकोटमा जन्मेको, अब झन्डै 2039 सालमा,
र
त्यहाँ मेरो लगभग बाल्यकाल भनौँ 6-7 वर्षसम्म म त्यहीँ हुर्के,
र
त्यसपछि बसाइसराई मेरो बुटवल रूपन्देही मणिग्राममा भयो। मेरो बाल्यकाल भनौँ, मेरो स्कुलिङ लाइफ चाहिँ त्यहाँ स्टार्टिङ भयो, र त्यसपछि उच्च शिक्षा मैले बुटवलबाटै गरेँ, न्यू होराइजन स्कुलबाट। त्यसपछि म काठमाडौँ अनि ब्याचलर अनि त्यसपछि मास्टर्स गर्दै पछि लगभग अस्ट्रेलिया सिडनी आइपुगेको झन्डै 5 वर्ष भयो।
साङ्गीतिक जीवन चाहिँ कहाँबाट सुरु भयो?
हजुर, म जस्तै मेरो अब बाल्यकाल बुटवलमै सुरु भयो। जब म सानो 7-8 वर्षको थिएँ, म गुल्मीमै छँदा पनि म रेडियो सुन्ने चलन थियो, र त्यतिखेर हाम्रो घरमा रेडियो हुन्थ्यो। हामीले रेडियो सुन नेपाली कार्यक्रमहरू सुन्दा अब पुराना गीतहरू आधुनिक गीतहरू प्रायः सुनिन्थ्यो, र म ती गीतहरू गुनगुनाउने गर्थेँ पहिला। र अब 6-7 वर्षको उमेरदेखि नै साङ्गीतमा म मेरो पहिलेदेखि नै थिएँ। त्यसपछि लगत्तै बुटवल आएपछि झन्डै म 8-9 क्लासमा पढ्दाबाट नै मैले सङ्गीत भनेको के लगभग अलिअलि बुझ्न थालिसकेको थिएँ। र मेरो एसएलसी मैले न्यू होराइजनबाट एसएलसी दिएँ। त्यसपछि लगत्तै म बुटवलकै बागेश्वरी सङ्गीतालयमा मैले औपचारिक सङ्गीत अध्ययन गर्न सुरु गरेँ, र त्यहाँ मैले झन्डै 2 वर्ष सङ्गीतको अध्ययन गरेँ। त्यसपछि म काठमाडौँमा गएपछि अनि काठमाडौँ पनि सङ्गीतलाई निरन्तरता दिने कोसिस गरेँ।
हजुर, भनेपछि अब तपाईँ 6-7 क्लासदेखि नै यो भनौँ न साङ्गीतिक क्षेत्रमा होमिनुभयो, र तपाईँको पहिलो गीती एल्बम अथवा चाहिँ तपाईँको पहिलो गीत कहिले रेकर्ड गर्नुभएको थियो?
मैले 2058 सालमा गरेको होइन, झन्डै 12 वर्ष अगाडिको कुरा हो त्यो। त्यतिखेर हामी अब बुटवलमै थियौँ, तर बुटवलबाट काठमाडौँ गएर रेकर्ड गरियो। बागेश्वरी सङ्गीतालयबाटै हामी 4-5 जना हामी जुन प्रशिक्षार्थीहरू थियौँ, र हाम्रो गुरु सुरेश सेन्चुरी हुनुहुन्थ्यो, उहाँले ल एउटा एल्बम गरौँ भनेर हामी सबैजना मिलेर, अब त्यतिखेर हामीसँग धेरै लगानी पनि हुँदैन थियो, अब हामीसँग अलिअलि पैसा जम्मा गरेर सबैजना मिलेर 2-2 वटा गीत हामी आफै रेकर्ड गऱ्यौँ काठमाडौँमै गएर, अनि लगभग 1 महिना जति अब ओभर दोहोर गरेर त्यही 58 सालमा मेरो पहिलो गीत रेकर्ड भएको थियो।
याद छ तपाईँलाई कुन गीत रेकर्ड गर्नुभएको थियो त्यति बेला?
अवश्य, भने मेरो गीत सम्यक बस, मेरो गीत अब त्यतिखेर पहिलो गीत नै, फेरि जानु पऱ्यो नि म त लाहोर भन्ने आशयको गीत हो होइन, जुन चाहिँ एउटा नेपालीको बाध्यात्मक परिस्थितिले विदेशिनु पर्ने पीडा अरूको थियो, तर मैले त्यतिखेर अरूको पीडालाई मैले गाएको थिएँ होइन, तर अहिले म फाइनली फेरि म आफै प्रदेशमा छु सन्त होइन।
त्यो गीत अहिले सम्झिँदा कस्तो लाग्छ? 2 लाइन्स गाएर सुनाउनु मिल्छ?
एकदमै म सुनाउन सक्छु। अचम्म लाग्छ मलाई, यो सम्यक बस यो परेको कुरा हो होइन, मेरो फर्स्ट गीत पनि यसरी जानु पर्यो नि, म त लाहोर गाउनु पर्ने, र पछि म फाइनली फेरि परदेशमै
आफै पनि परदेशिनु पर्दाखेरिको अवस्था
एकदमै एकदमै त्यस कारणले एकदम सम्यक अनि एकदमै अचम्म पनि लाग्छ अहिले सम्झिँदा. उक्त गीत मेरो सुरेश सेन्चुरी सर उहाँले नै सङ्गीत गर्नुभएको अनि मेरो सोफिया थापा साथी हुनुहुन्छ उहाँले शब्द लेख्नुभएको.
हजुर सुनौ न,
म थोरै दुई लाइन गाएर सुनाउन चाहन्छु.
प्लिज.
जानु पर्यो नि मत लाहुर बसे है त्यो मन धानेर हँसेर बिदा देऊ है मलाई आउने छु म चाँडै फर्केर भोलिको दिनमा रमाउला सबै पीर लुकाई हाँसौला जानु पर्यो नि मत लाहुर बसे है त्यो मन धानेर. थ्याङ्क यू
ईश्वरजी. त्यति बेला तपाईँले सोच्नु भएको थिएन होला तपाईँ विदेशिनुपर्छ होला भनेर, तर त्यति बेलाको स्थिति विदेशिनुपर्नेहरूको स्थितिलाई एउटा मध्यनजर राख्दै तपाईँले यो गीत गाउनुभयो, तर अहिले आफै विदेशिँदाखेरि कस्तो फिल हुन्छ?
त्यही अब सम्यक बस भन्नुभयो, मैले जुन जति बेला यो गीत रेकर्ड गरेको थिएँ र त्यसको दुई तिन वर्ष पछि पनि मैले अरू एक दुईवटा एल्बम गरेँ, त्यतिन्जेल पनि मेरो दिमागमा म विदेशिन्छु होला भन्ने थिएन र मैले सोच्थेँ अब म विदेश जान्न पनि म किन जाने विदेश म यहीँ गर्छु यहीँ नाम कमाउँछु भन्ने जस्तो मनस्थिति पनि थियो होइन. तर पछि अब उच्च शिक्षा भनौँ अब त्यसपछि साङ्गीतिक महलमा अलिकति समय पनि बितायो अनि अरू अन्य कुराहरूले अब त्यो सिलसिलामा आफ्नो उमेर पनि अलिकति ढल्किँदै गएको अवस्था होइन अनि अनि अलिकति आफूलाई अनसेक्योर फिल अनि म सायद अब यो सङ्गीतमै मात्र लाग्ने हो कि अरू केही पनि एक्स्ट्रा गर्नुपर्छ भन्ने त्यो मानसिकता हुँदै गयो र एउटा ठिक छ अब उच्च शिक्षाको लागि म विदेश जान्छु भन्ने हिसाबले होइन अस्ट्रेलियामा मेरो अन्य साथीहरू पनि हुनुहुन्थ्यो उहाँहरूले बारम्बार ल आउनुपर्छ अस्ट्रेलिया राम्रो छ भन्ने
ईश्वरजी जस्तो अब यो तपाईँ मात्रै होइन जति पनि स्थापित कलाकार पनि हुनुहुन्छ, नामै लिनुपर्दाखेरि त्यस्ता कैयौँ कलाकार हुनुहुन्छ जो चाहिँ नेपालमा गायन क्षेत्रमा कलाकारितामा धेरै समय बिताइसकेर पनि भनौँ न एउटा आफ्नो नाम कमाइसक्नु भएको चर्चामा भइसक्नु भएकोहरू पनि कतिपय त्यस्तो व्यक्तित्वहरू पनि विदेशिनु भएको छ, के नेपालमा साङ्गीतिक अथवा कलाकारितामा लागेर चाहिँ जीविकोपार्जन गर्न के गाह्रो नै हो त?
अब पहिलाको कुरा गर्नुहुन्छ भने झन्डै अब पाँच सात वर्ष अगाडि दस वर्ष अगाडि यो कुरा गर्नुहुन्छ भने त्यतिखेर पक्कै पनि गाह्रो थियो होइन. र पछिल्लो पटक आएर अहिले झन्डै यो राम्रो माहौल बन्दै गएको पाँच छ वर्ष भयो, तर पनि अब नेपालमा देशको परिस्थिति अनि अलिकति पोलिटिकल इन्स्टेबिलिटी यो कुराहरूले गर्दाखेरि अब कलाकारिता क्षेत्रलाई पनि अवश्य पनि मार परिरहेको थियो, यो सबैलाई विविध भएको कुरा हो होइन. त्यसपछि अलिकति कलाकारलाई आफ्नो लाइफ अलिकति राम्रोसँग जाँदैन कि भन्ने शङ्का अवश्य पनि हो सबैलाई र त्यो मलाई पनि परेकै हो होइन अब नडाँटी भन्नुपर्दा र त्यही हो. अब वास्तवमा नेपालको अलिकति स्थिति त्यस्तै पोलिटिकली अलिकति गाह्रो, त्यसपछि कलाकारिता क्षेत्रमा पनि हाम्रो नेपाल अलिकति सानो देश, त्यसमा अलिकति सङ्गीत बजार पनि धेरै सानो, यी अन्य कुराहरूले गर्दा पनि सायद धेरै कलाकारहरूलाई विदेश हुनु बाध्यता हो मेरो विचारमा.
ईश्वरजी अस्ट्रेलिया आएर पनि सङ्गीत छोड्नु भएको छैन, हालचालै मैले चाहिँ मर्न बरु भन्ने गीत निकालिसक्नु भएको छ र अहिले चर्चाको शिखरमा पनि पुगेको छ, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ अन्य मुलुकहरूबाट?
मेरो यो गीत अब जो आजभोलि अब यो युट्युब अब फेसबुक सञ्जाल मार्फत अब विश्वभर भएका नेपालीहरूले सुनिराख्नु भएको छ, भिडियो हेर्नु भएको छ होइन, र धेरैले अब कमेन्टहरू फिडब्याकहरू मलाई फेसबुक मार्फत पनि पठाइराख्नु भएको छ र मैले युट्युबहरूमा पनि धेरै अब फिडब्याकहरू पाइरहेको छु होइन. धेरैजनाले पोजिटिभ फिडब्याक दिनुभएको छ, राम्रो छ गीत तपाईँको, धेरै राम्रो रहेछ, स्वर तपाईँले गर्दै जानुपर्छ, अनि धेरै ग्यापमा गीत निकाल्नु भयो तर राम्रो निकाल्नु भयो, यसरी धेरै ग्याप नराख्नु होला, प्लिज छिटो निकाल्नु होला भन्ने मैले सुझावहरू पनि पाएँ होइन. र म सन्तुष्ट छु जहाँसम्म लाग्छ, यो गीत अझ भर्खर अस्ति अब जम्मा दुई तिन हप्ता मात्रै भयो यो गीत रिलिज भएको, अझ धेरै श्रोताहरूमा पुग्न अझै बाँकी नै छ होइन, र मैले स्टिल अब फिडब्याकहरू कुरिरहेको छु अब, तर जहाँ धेरै नै मैले पोजिटिभ फिडब्याक पाएको छु यो गीतबाट. मैले
ईश्वरजी श्रोता दर्शक के क्वेसन मैले यहाँलाई तिर्छाउन चाहे, किन यत्रो ग्याप त?
अब त्यही भन्नु पर्यो, परिस्थिति अब विदेश आइयो होइन, अब यहाँ विदेशमा अब भने जस्तो सबै तामझाम मिलिराख्दैन होइन, अब अलिकति आफ्नो पढाइलाई पनि ख्याल गर्नु पर्यो, त्यसपछि अब आर्थिक पनि जुटाउनु पर्ने स्थिति हुन्छ, र यहाँ माहौल त छ तपाईँको गीत रेकर्ड गर्ने होइन, अब भिडियो गर्ने माहौल त छ, तर मलाई अलिकति होइन नेपालमै गएर एउटा राम्रो स्तरीय गीत निकालौँ, स्तरीय रेकर्डिङ गऱ्यौँ भन्ने त्यो अब वातावरण मैले कुरिरहेको थिएँ,
र
अघिल्लो पटक म नेपाल जाँदा मैले 5 वर्षमा अहिले 2 पटक गएर आइसकेँ, अघिल्लो पटक जाँदा अब मेरो म वैवाहिक जीवनमा पनि बाँधेँ, त्यतिखेर मलाई अलिक फुर्सद पनि भएन, र यसपटक चाहिँ अहिले गएको दसैँमा म नेपाल जाँदा पहिले गीतहरू लगभग तयार नै थिए, र छिटो छिटो रेकर्डिङ गरेर सम्पन्न गर्नलाई अलिकति सजिलो भयो, र सबै समय परिस्थिति होइन, विदेशको ठाउँ, अब यहाँबाट अब धेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ, सबै टाइमिङहरू मिलाउनु पर्ने हुन्छ, त्यस कारणले पनि अलिकति ढिला भएको।
ईश्वरजीत अस्ट्रेलियामा बस्नु भएको छ, नेपाली गीत सङ्गीतमा लाग्नु भएको छ, कतिको सहज छ नेपाली श्रोताहरूसम्म पुर्याउनको लागि, किनभने अस्ट्रेलियामा विदेशमा त कम मात्र नेपाली श्रोताहरू हुनुहुन्छ, तर पनि अस्ट्रेलियामा बसेर निरन्तर रूपले नेपाली सङ्गीतमा लाग्नको लागि कतिको गाह्रो देख्नुहुन्छ? तपाईँ न त नेपाली कार्यक्रमहरूमा पनि सहभागी हुन सक्नुहुन्न, टिभी रेडियोका कार्यक्रमहरूमा पनि सहभागी हुन सक्नुहुन्न, उहाँहरूले बताइदिने गीतको आधारमा कतिको सहज छ?
म सुरुमा आउँदाखेरि म त जिरोबाट स्टार्ट गरेको, जसरी म जिरो लेभलबाट नेपालमा स्टार्ट गरेको थिएँ मलाई त्यस्तै फिल भयो, फेरि म गाएकै होइन, मैले गीतै रेकर्ड गरेको छैन जस्तो फिल भयो मलाई यहाँ आएपछि, किनभने म यहाँ सबै श्रोताहरू नयाँ हुनुहुन्थ्यो, सबै मान्छेहरू होइन, अब कोही धेरै पहिले आउनु भएको हुन्थ्यो, कसैले हामीलाई चिन्नुहुन्न, अब 2-4 जनाले चिने पनि सबैजना नचिन्ने,
र
अब चिनेको भए तापनि अब स्टेज प्रोग्रामहरू अब त्यति साह्रो नहुने होइन सुरु सुरुमा, आजभोलि अत्याधिक मात्रामा स्टेज प्रोग्रामहरू हुन्छन्, अब नेपालबाट पनि थुप्रै कलाकारहरू आउनुहुन्छ, अब प्रत्येक हप्ता जसो अस्ट्रेलियाको कुनै न कुनै ठाउँहरूमा प्रोग्राम भइरहेको हुन्छ होइन, सबै व्यस्त हुनुहुन्छ कलाकारहरू आजभोलि, तर अब समय मैले एकदमै मिलाउने कोसिस गरिरहेको छु यहाँ होइन, अब जहाँसम्म लाग्छ यहाँको कम्युनिटीहरूमा हरेक कार्यक्रमहरूमा इन्भल्भ भइरहेको छु मैले समयले भ्याएसम्म, र अलिकति गाह्रो चाहिँ डेफिनेटली हुन्छ।
ईश्वरजी तपाईँलाई चिनाएको चाहिँ रातो रिबनले हो भन्दा हुन्छ, फरक पर्छ?
एक्ज्याक्टली, तर मैले अब त्योभन्दा अगाडि मैले झन्डै 8-10 वटा गीत रेकर्ड गरेको थिएँ, तर चर्चा त्यति नपाएको पक्कै हो होइन, र रातो रिबन पछिल्लो पटक अलिकति फोक ट्युनमा गरेको गीतले श्रोताहरूलाई अलिकति आकर्षित गरेको थियो, र जहाँसम्म लाग्छ धेरै मैले श्रोता पनि पाएँ, पछि मैले अस्ट्रेलियामा अब विभिन्न ठाउँहरूमा प्रोग्राम गर्दा मैले त्यो गीत गाएपछि ए तपाईँले यो गीत गाउनु भएको, मैले त हामीलाई तपाईँलाई यो गीत गाएको भन्ने थाहै थिएन,
ए
यो गीत त मैले सुनेको त मैले नेपालमै सुनेको भन्ने श्रोताहरू पनि भेटेँ होइन, अनि त्यो सुन्दा चाहिँ अलिकति खुसी लागे, यो गीत पके पनि अलिकति मलाई चिनाउन कोसिस चाहिँ गरेकै रहेछ भन्ने त्यो मलाई फिल भएपछि होइन,
एडलाइटका श्रोताहरूलाई पनि नेपाली श्रोताहरूलाई पनि रातो रिबनको केही टुक्का सुनाउने कि?
अवश्य पनि, अब हुन त आज अब होलीको पर्व हो होइन, अब रातो रिबन भन्ने अब छ, तर रातो टिका सम्बन्धी गीत गाउनु पर्ने हो, तर रातो रिबन सम्बन्धी नै गीत गाउँछु आफ्नै सुनाउँछु थोरै, यो गीत चाहिँ सुसन लामाको शब्द सङ्गीत हो, रातो रिबन चुल्ठोमा बाटिदिउँला, रातो रिबन चुल्ठोमा बाटिदिउँला, माया गसौँ सहेली जुग जाने साथ दिउँला, माया गसौँ सहेली जुग जाने साथ दिउँला, बुटल बजार सरहर सँगै घुम्न जाउँला, तिम्रो मनको रहरहरू सबै पुरा दिउँला, सिन्दुर हाली डोली चढाइ तिमीलाई लैजाउँला, तिमी बेहुली सहेली म बेहुला भइजाउँला, रातो रिबन चुल्ठोमा बाटिदिउँला। थ्याङ्क यू।
हजुर धन्यवाद ईश्वरजी, तपाईँले आफ्नो भनौँ न गीति आफ्नो सङ्गीतिक यात्रादेखि लिएर अहिलेसम्मका कुराहरू गर्नुभयो र हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अन्तिममा केही छ तपाईँ त्यस्तो मनमा भन्ने कुराहरू?
हजुर, यहाँहरूले अब रेडियो एडिलेड अब जुन स्वाङ्ग्रिला प्रोग्राम छ यो आज होली विशेष कार्यक्रम यसमा मलाई समावेश गर्नुभयो र मेरो केही शब्दहरू मलाई केही श्रोतामा सुनाउने प्रयास गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब यहाँ आज सिडनीमा पनि सानो होलीको कार्यक्रम थियो, आज बिहान म एकैछिन भए पनि सामेल भएर आएँ र आज फेरि नेपाली क्रिकेट टिमको पनि आज गेम हुँदैछ र त्यसको लागि पनि हामीले एउटा हामीले सिडनीबाट पनि हामीले ल हामीले हौसला गर्नुपर्छ नेपाली क्रिकेटलाई भनेर हामीले एउटा जमघट गरेका थियौँ।
हजुर, फेसबुकमा देखेको थिएँ तपाईँहरूको फोटो, नेपाली क्रिकेट टिमको जर्सी लगाएर फोटो खिचेर हाल्नुभएको थियो, एकदमै खुसी लाग्यो। र तपाईँ जाँदा जाँदै यो तपाईँको लेटेस्ट गीत मैले झैँ मर्ने बारेमा केही बताइदिनुहोस् न।
यो गीत मैले खास यो गीत चाहिँ मेरो सङ्गीतकारले मलाई सुनाउनु भयो, त्यसपछि मैले यहीँ सिडनीबाटै ल यो गीत रेकर्ड गर्नुपर्छ, यो गीत मलाई तयार हुनु पऱ्यो भनेर मैले यहीँबाट सङ्गीतकारलाई आग्रह गरेको थिएँ। अर्जुन पोखरेल सङ्गीतकार हुनुहुन्छ यसको र गीतकार चाहिँ अमृत रेग्मी हुनुहुन्छ, तर मैले अमृत रेग्मीजीलाई भेटेको छैन अहिलेसम्म होइन, तर उहाँको शब्द मैले पाएर मैले एकदमै सौभाग्य ठान्छु आफूलाई, किनभने एकदमै राम्रो शब्द र मलाई मन छुने शब्द पहिलोपटक जुन सङ्गीतकारले सुनाउनु भयो एकैपटकमा मलाई मन परेर यो गीत ओके भएको फर्स्ट टाइम नै हो। र अहिले श्रोताले पनि यो गीतको शब्दलाई अनि सङ्गीतलाई अनि हाम्रो गायकीलाई पनि एकदमै प्रशंसा गर्नुभएको छ र अन्जु पन्त जो चर्चित गायिका हुनुहुन्छ उहाँले मलाई साथ दिनुभएको छ होइन, र भिडियोमा पनि अब एकदमै राम्रो भिडियो बनेको छ र धेरै श्रोताहरूले भिडियोको पनि चर्चा गर्नुभएको छ र राम्रो छ भन्नुभएको छ। यो गीत चाहिँ अब दियोस् अझ पनि लोकप्रिय हुन्छ होला भन्ने मलाई आशा गरेको छु अझै भविष्यमा। र जाँदा जाँदै अब यहाँहरूले जुन समय दिनुभयो नवीन अनि सञ्जय भाइ अनि लगायत अरू रेडियोका सहकर्मी साथीहरूलाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हजुर ईश्वरजी, धेरै धेरै धन्यवाद तपाईँले पनि समय उपलब्ध गराएर हामीसँग कुराकानी गर्नुभयो र तपाईँका गीतहरू आगामी दिनहरूमा पनि यसरी नै आइरहन् र श्रोतामाझ आइरहन् र हामीले पनि यसरी रेडियोमा तपाईँसँग कुराकानी गर्दा गर्दै तपाईँका गीतहरू पनि सुनाउन पाऊँ त्यसको लागि हामी व्यग्र प्रतीक्षामा छौँ। र यस यो भन्दै तपाईँको गीत हामी अब बजाउँदैछौँ र जाँदा जाँदै तपाईँलाई धेरै धेरै धन्यवाद समय दिनुभएकोमा फेरि एकपल्ट। हजुर श्रोताहरू, हामी कुराकानी गर्दै थियौँ ईश्वर पोखरेलजीसँग, उहाँको अर्को गीत यहाँनिर हामी प्रस्तुत गर्दैछौँ अब कार्यक्रमको तेस्रो गीती सौगात स्वरूप भन्नुपर्छ जस्तो लाग्छ मलाई। मैले झैँ मर्ने बारे ईश्वर पोखरेल र अन्जु पन्तको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि श्रोताहरू। कार्यक्रम हो भोइस अफ साङ्ग्रिला, रेडियो एडलेड 101.5 मेगाहर्ज, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म।
संग भैन भने संगै बाँचौ संगै मरौ तिमी संग भैन भने
श्रोताहरू कार्यक्रममा पुनः स्वागत छ। कार्यक्रम हो भोइस अफ साङ्ग्रिला। हजुर, हरेक आइतबार साँझ 6:30 to 7:30 हामी तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ, रेडियो एडलेड 101.5 मेगाहर्जमा अन्तर्गत। र भर्खरै तपाईँहरूले सुन्नुभयो कार्यक्रम यो गीत कार्यक्रममा यो गीत ईश्वर पोखरेल र अञ्जु पन्तको आवाजमा रहेको बिल्कुलै नयाँ गीत हामीले पहिलो पटक यो भोइस अफ साङ्ग्रिलामा बजाएका छौँ। आज श्रोताहरू, आज होली भन्दा पनि अर्को ठूलो महान दिन परेको छ नेपाललाई, नेपालका खेल प्रेमीहरूलाई, विशेष गरी भन्नुपर्दा आज नेपाली क्रिकेट प्रेमीहरूलाई। विगतमा विश्वकप हुँदाखेरि, क्रिकेट विश्वकप हुँदाखेरि विभिन्न टिमहरूको, अन्तर्राष्ट्रिय टिमहरूको समर्थन गरेर हुटिङ गर्ने नेपाली दर्शकहरू यो आज भने नेपालको जर्सी लगाएर नेपाली क्रिकेट टिमको सपोर्ट गर्न नेपाली टिमको बारे, नेपाली टिमको हुटिङ गर्न पाउँदाखेरिको सौभाग्य नै बेग्लै हुन्छ। मलाई त्यो कुरा सम्झेर पनि मेरो जिउमा अझै काँडा उठिसक्यो। श्रोताहरू, यो बारेमा म छोटो एउटा रिपोर्ट उल्लेख गर्दैछु यहाँनिर। नेपाली खेल क्षेत्रको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक दिन आज। लाखौं नेपालीले होलीको रौनकसँगै बंगलादेशमा शुरू हुने 2020 विश्वकप क्रिकेटको पहिलो खेलको मजा लिँदैछन्। सबै विश्वकपमा अरू देशको समर्थनमा बाँडिने नेपाली क्रिकेट प्रेमीलाई पहिलो पटक आफ्नै देशको समर्थनको अवसर मिलेको छ। बंगलादेशको जोहर अहमद चौधरी स्टेडियममा नेपालको पहिलो विश्वकप परीक्षा आज हङकङसँगै हुँदैछ। यो खेलसँगै आईसीसी 2020 विश्वकप क्रिकेटमा नेपालको यात्रा प्रारम्भ हुनेछ। पूरापूरी दुई दशक अन्तर्राष्ट्रिय क्रिकेटमा लागि परेको नेपालका लागि यस्तो विश्वस्तरीय प्रतिस्पर्धा विश्वलाई नेपाली क्रिकेटबारे चिनाउनेछ। यो नेपाली क्रिकेटलाई संसारभर चिनाउने एउटा अवसर हो। नेपाली कप्तान पारस खड्काले भनेका छन्, यसका लागि हामी आतुर छौं। क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सन् 2007 2020 विश्वकप थालनी गरेको थियो। सीमित स्रोत तथा साधनमा नेपालले आधा दशकमै विश्वकपमा आफ्नो स्थान बनाएको छ। नेपाल चौथो पटकको प्रयासमा 2020 विश्वकपमा पुगेको हो। पहिलो दुई छनौट खेलमा नेपाल सहभागी नै हुन पाएको थिएन। नेपालले समूह एमा आयोजक बंगलादेश सहित हङकङ र अफगानिस्तानको सामना गर्दैछ। समूहमा शीर्ष स्थान प्राप्त गर्ने देश दोस्रो चरण अर्थात सुपर टेनमा पुग्नेछ। हङकङ विरूद्धको पहिलो खेलसँगै नेपालले विश्वकपको औपचारिक ढोका खोल्दै टोलीलाई विश्वकप खेल्ने राष्ट्रको रूपमा परिचय गराउनेछ। यसले विश्व क्रिकेटमा नेपाललाई हेर्ने नजरमै परिवर्तन ल्याउनेछ क्रिकेट विज्ञहरूको ठम्याई छ। हङकङ नेपालकै स्तरको चिरपरिचित प्रतिस्पर्धी देश हो। यी दुवै पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका राष्ट्र हुन्। आईसीसी 2020 विश्वकप छनौट अन्तर्गत नेपालले यसअघि हङकङ विरूद्ध खेलेका दुवै म्याचमा बाजी मारेको थियो। सन् 2011 छनौट खेलमा 28 रनले जितेको नेपालले 2013 जित्न अन्तिम बलसम्म कुर्नु परेको थियो। यता हङकङ गत जनवरीमा न्यूजील्याण्डमा भएको एक दिवसीय विश्वकप छनौटमा नेपालमाथि हङकङ हावी हुँदै 10 विकेटको जित हात पारी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो।
साथै 2020 विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागी नेपाल टोलीको हौसला बढाउन देशभित्र र देश बाहिर नेपालमा र बाहिर पनि यता विदेशका विभिन्न ठाउँमा कार्यक्रमहरू भइरहेको छ। यसै क्रममा सिडनीमा फ्ल्याग डे मनाइएको छ। आइतबार सिडनीको ओभनमा रहेको क्रिकेट मैदानमा भेला भएका नेपाली युवाहरूले नेपालको झण्डा फहराउनुको साथै नेपाली राष्ट्रिय टोलीको जस्तै जर्सी लगाई नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गरेका छन्। सिडनीमा रहेका क्रिकेट खेलका नेपाली समर्थक र प्रशंसक माझ बोल्दै नेपाली क्रिकेट एसोसिएसन अस्ट्रेलियाका अध्यक्ष अजय छेत्रीले नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको विचार राखेका थिए। कार्यक्रममा एनआरएन आईसीसी सचिव रन्जु थापा, उसनिया संयोजक विष्णु हमाल, अस्ट्रेलिया अध्यक्ष महेन्द्र ओली लगायत विभिन्न व्यक्तित्वहरूको त्यहाँ उपस्थिति रहेको थियो।
के लाग्छ नवीन, आजको यो 2020 नेपालको पहिलो खेल हङकङसँग,
आज हङकङसँगको खेलमा हामीले के हेर्न सकिन्छ भने हङकङलाई पहिला पनि नेपालले एकचोटि जितेको छ र हङकङलाई जितेको कारणले गर्दा विश्वकपमा पनि पुगेको छ। यस कारणले गर्दा पहिलो खेल नेपालले जित्छ भन्ने धेरैले आशा गरेका छन्। त्यही पनि बङ्गलादेशमा भएको खेलमा नेपालले आफूले आज पारस खड्काले भनेअनुसार पनि उनले हामीले खेल जित्छौ भन्न पूर्ण आशावादी छौँ। हामी पनि पूर्ण आशावादी छौँ,
पूर्ण आशावादी छौँ र नेपाली क्रिकेट टिमलाई हामी एकदमै शुभकामना, एकदमै सपोर्ट र हामीले अनलाइन हेर्नको लागि कतै पनि अहिलेसम्म लाइभ स्ट्रिमिङ भेटाएका छैनौँ। यदि भेटाएको खण्डमा हामीले स्टुडियोबाटै र नभए चाहिँ हाम्रो फेसबुक पेजमा पनि हामी सेयर गर्नेछौँ। तपाईँहरू त्यसमा हाम्रो फेसबुक चेक गर्दै गर्नुहोला।
तर त्यसको लागि यदि अनलाइनमा हेर्न पाउनु भएन भने पनि अस्ट्रेलियामा चाहिँ फक्स स्पोर्टबाट हेर्न सक्नुहुन्छ र हामीलाई अन्य मुलुकबाट सुन्दै हुनुहुन्छ भने नेपालमा एनटिभी टूबाट हेर्न सक्नुहुन्छ, बङ्गलादेशमा बिटिभीबाट हेर्न सक्नुहुन्छ, त्यसै गरी युनाइटेड किङडममा स्काई स्पोर्टबाट हेर्न सक्नुहुन्छ, साउथ अफ्रिकामा सुपर स्पोर्टबाट हेर्न सक्नुहुन्छ, क्यारेबियन्समा स्पोर्ट म्याक्सबाट हेर्न सक्नुहुन्छ, त्यसै गरी युनाइटेड स्टेटमा विलो टिभीबाट हेर्न सक्नुहुन्छ, पाकिस्तानमा पिटिभी स्पोर्टबाट, इन्डियामा स्टार स्पोर्टबाट र श्रीलङ्कामा एसएलबीसीबाट हेर्न सक्नुहुन्छ।
बिल्कुलै श्रोताहरू, आउनुहोस् हामी सबै मिलेर नेपाली क्रिकेटलाई आजको खेलका लागि हङकङ विरुद्धको आजको 2020 विश्वकपको पहिलो खेलको शुभकामना दिउँ। र खगेन्द्रजी, तपाईँ चाहिँ किन आतुर हुनुहुन्छ?
म आतुर छु किनभने म खेललाई धेरै माया गर्ने मान्छे, म त खेल त खेल खेलाडी त होइन, तपाईँ खेलाडीलाई प्रोत्साहन गर्ने, खेललाई माया गर्ने मान्छे हो, त्यसैले गर्दा म आतुर भएको छु। श्रोताहरू, यसै रिपोर्ट सँगसँगै हामी भोइस अफ साङ्गेलामा विविध रोचक रमाइलो प्रस्तुति दिने क्रममा हामी विविध समाचारहरू प्रस्तुत गर्छौँ। यसै क्रममा गत शनिबारदेखि बेपत्ता भएको मलेसियन एयरलाइन्सको बोइङ 777 को विमान बारेमा अनेक टिक्का टिप्पणी भइरहेका बेला विमान अपहरणमा परेको आशंका गरिएको छ। मलेसियाका प्रधानमन्त्री नजीब रजाकले विमानको संचार उपकरण र उडानको दिशालाई जान जान कसैले आफ्नो अधीनमा लिएको तथ्य पत्ता लागेको बताएका छन्। प्रधानमन्त्रीले विमानको संचार उपकरण र उडानको दिशालाई जान जान अयोग्य बनाउन खोजिएको तथ्य पत्ता लागेको बताएका हुन्। विमानको सेटेलाइट र राडार ट्र्याकिङको प्रमाणका आधारमा पत्ता लागेको नयाँ तथ्य अनुसार विमानमा रहेको कसैले जनजन विमान अपहरण गरेको तथ्य पत्ता लागेको प्रधानमन्त्री राजाकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। प्रधानमन्त्री राजाकले विमान सम्पर्कविहीन भएपछि पनि अरू 7 घण्टासम्म उडेको हुन सक्ने जानकारी दिएका छन्। विमान अपहरणको बारेमा अनुसन्धान थालिएको बताइएको छ। विमानको खोजीमा विभिन्न 14 देशका 42 पानी जहाज र 39 विमान जुटिरहेको भए पनि अहिलेसम्म जहाज कहाँ छ र भन्ने बारे कुनै संकेत प्राप्त हुन सकेको छैन भनेर समाचारमा जनाइएको छ।
यो बेपत्ता एयरलाइन्सको यो बेपत्ता जहाज चाहिँ बेपत्ता भएको खबरपछि हामी यहाँ जोड्न चाहन्छौँ श्रोताहरूलाई। अस्ट्रेलियामा रहनुभएका नेपालीहरूलाई आपद विपद परेका बेला सात दिनको लागि एनआरएन अस्ट्रेलियाले 24 घण्टा सेवा दिन आजबाट हेल्प डेस्क सञ्चालन गरेको छ। नम्बर हो, तपाईँले पनि टिप्न सक्नुहुन्छ, तपाईँलाई कुनै पनि बेलामा समस्या पर्न सक्छ, त्यस कारणले गर्दा नम्बर टिप्नुहोस् 1300617922। फेरि भन्दैछु मैले 1300617922, यानि कि 1300617922। र आफूले पनि सम्झिनुहोस् र आफ्ना साथीहरूलाई पनि भन्नुहोला, किनभने विद्यार्थी तथा विभिन्न समस्याहरू परेका छन् भने तपाईँले एनआरएनको हेल्प डेस्कमा फोन गर्न सक्नुहुन्छ। 24 घण्टा यो सञ्चालनमा लिइएको छ, त्यस कारणले गर्दा यो कुरालाई चाहिँ आफू र अरूलाई पनि बाँड्नुहोस्। हामीले हाम्रो फेसबुकबाट पनि बताउनेछौँ यो।
हजुर श्रोताहरू, अब भने अर्को एउटा साङ्गीतिक कोसेली राख्ने बेला भएको छ कार्यक्रममा। कार्यक्रम भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म, र आज चाहिँ होली विशेष भएकोले हामीले विशेष गरी होलीकै गीतहरू बजाइरहेका छौँ। र यो अर्को यो होली विशेष गीत सन्तोष सिग्देलको आवाजमा
र श्रोताहरू, जाँदा जाँदै आजको मौसम सम्बन्धी जानकारी यहाँ अन्तमा दिनेछौँ। र आजको तापक्रम रहेको थियो 21 डिग्री सेल्सियस, र अहिलेको तापक्रम रहेको छ 18 डिग्री सेल्सियस, र आज राति रहनेछ 19 डिग्री सेल्सियस, र भोलिको तापक्रम 23 डिग्री, र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहनेछ। र आज राति साउथ अस्ट्रेलियाको सबै भागमा आंशिक बदली हुने, र भोलि पनि आंशिक बदली भई कतै कतै क्षणिक वर्षा हुने, र बाँकी भागमा मौसम सफा रहने कुरा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलि सूर्योदय बिहान 7:15 हुनेछ भने सूर्यास्त साँझ ठिक 7:33 हुनेछ।
हजुर श्रोताहरू, आजको होली आयो र सकियो पनि, हाम्रो पनि बिदा माग्ने बेला भइसकेको छ कार्यक्रमबाट। आगामी आइतबार फेरि तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथमा आजको कार्यक्रमबाट प्रस्तुता म सञ्जय,
म खगेन्द्र
र म नवीन बिदा हुन्छौ। यहाँको समय शुभ रहोस्, स्वस्थ रहोस्, मस्त रहोस् र व्यस्त रहोस्। फेरि पनि हामी होलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तर प्रगतिको कामना गर्दै हामी रेडियो सिरबाट बिदा हुन्छौ। हस्त, धन्यवाद।
हजुर श्रोताहरू, जाँदा जाँदै बेहुली इन्दिरा जोशी र सन्तोष लामाको आवाजमा रहेको यो गीत तपाईँहरूमा छोड्दै आजका लागि छुट्टिन चाहन्छौ। हाम्रो भेट आगामी कार्यक्रम आइतबार साँझ 6:30 बजे पुनः भेट हुने नै छ। तबसम्मका लागि शुभ सन्ध्या।
मेरे आँखी मेरी माया आज अर्कै की बेहुली I do।